दियालो सल्लाहको खोटो वन मन्त्रालयको इजाजत लिएर निकासी गरिने तथा विदेशी मुद्रा आर्जन हुने एउटा नेपाली उत्पादन हो। त्यही खोटो मिसिएको सल्लाहका दाउराबाट ऊर्जा प्राप्त गर्ने नेपाली परम्परा निकै प्राचीन मानिन्छ। सल्लाहको दियालो तथा चोप उज्यालोको लागि बाल्ने र पानीको सिपेज रोक्नका लागि प्रयोग हुँदै आएको वस्तु हो। त्यो चोप भारसिन पेन्ट र कागज बनाउनमा पनि प्रयोग हुने हुनाले विदेशी बजारमा ठुलो माग रहेको छ। वन विभागको इजाजत नलिई निकासी गर्न पाइँदैन। बिना इजाजत निकासी गरेमा कडा सजायको व्यवस्था पनि छ। परम्परागत रूपमा पहाडतिर रातिमा उज्यालो पार्ने साधनका रूपमा सल्लाहको दियालो प्रयोग हुँदै आएको हो। सल्लो नपाइने तराईमा घिउ आलस सूर्यमुखी फुल तथा तोरीको तेल बालेर उज्यालो पारिन्थ्यो भन्ने तथ्य मगध साम्राज्यका ग्रन्थहरूबाट पनि पुष्टि हुन्छ। पछि पेट्रोलियम पदार्थको पहुँच भएपछि त्यो प्रचलन हराएको हो। तर घिउ तथा तेलका दिया धार्मिक कार्यमा अहिले पनि बाल्ने चलन छँदैछ। परम्परा धान्य भावनाले त्यो प्रचलन जोगिएको रूपमा सहजै अनुमान गर्न सकिन्छ। चाणक्यले सरकारी कामका लागि सरकारी तेलबाट बल्ने दियो बाल्थे भनिन्छ। सरकारी काम सकेपछि घरायसी कामका लागि अर्को दियो सल्काएर सरकारी तेलको दियो उनले निभाउँथे भन्ने कथन दक्षिण एसियाको सुशासनको उदाहरणीय कथन रहँदै आएको छ। युरोपको युद्धले युक्रेनको युद्धले जर्मनी लगायतका युरोपेली देशका चुला चिसो हुन थालेको चासोले युरोप चिन्तित छ। ग्यास तथा पेट्रोलियमको ऊर्जा स्रोतको धनी रसियामाथिको प्रतिबन्धले दियालोको सम्झना गराउँदैछ। नेटो शान्ति सङ्गठन पनि जर्मनीको ऊर्जा सङ्कट र रसियामाथिको भुक्तानी प्रतिबन्धको जालोमा जेलिएको छ। जर्मनीमा ऊर्जाको आधा जति भाग रसियामै निर्भर रहेकोले उसको ऊर्जा स्रोत चिन्ताको विषय भएको हो। एकातर्फ हरित ग्यास तथा पृथ्वीको तापक्रम नियन्त्रणको विषय छ, अर्कोतर्फ ऊर्जा स्रोतको सन्दर्भ। पहिले नेपालको पहाडी भेकमा पकाउने दाउरा मात्र होइन उज्यालोको स्रोत पनि सल्लाहको गुदीका मसिना पारेका चिरा उपयोग गरिन्थ्यो। म ती दियालो बालेर अँध्यारो हटाउने प्रचलनको साक्षी पनि हुँ। अर्थात् म जान्ने हुँदाको अवस्थासम्म पनि त्यो प्रविधिले मानव जीवनलाई सहज पारेको ठानिन्थ्यो। युद्धमा खेतीका अन्य कार्य सकेपछि गाउँलेहरू दाउरा जोहो गर्न बन्चरो काँधमा बोक्दै खुर्पेटोबाट खुर्काको ख्याट ख्याट स्वर निकाल्दै जङ्गलतिर जान्थे। शान्त गाउँले वातावरणमा टाढा जङ्गलबाट बन्चरोको मार खेप्दै गरेका रुख एवं बुटाबाट फैलिएको आवाज सुनिन्थ्यो। त्यो स्वर सुनिएको केही समयपछि रुख चर्मराउँदै ढलेको आवाज बिरलै सुनिन्थ्यो। त्यसपछि फेरि त्यो ढलेका रुखलाई गेड्दै टुक्रा पार्ने बन्चरोका मार गुन्जायमान हुन्थ्यो। मानव रुखले दुख्यो, आइया आच्या पो भन्यो भने चाहिँ गरी ध्वनि फैलिन्थ्यो। गाउँलेहरू बर्खाको झरीमा पनि चुलो र अगेनो तताउने दाउराको जोहो गर्न बुढा चिर्थे र डोकामा हालेर कटकुरोमा पनि थुपार्थे। सधैँ सुकेका र मरेका रुखले नपुग्ने हुनाले हरिया रुख पनि ढालिन्थे। सल्लाहघारीको को धुन अनौठो गरी सोस्याउँथ्यो। सल्लाहका रिठाहरू गुल्टिँदै जहाँसम्म पुग्न सके त्यहाँसम्म पुगेर विश्राम गरिरहेका भेटिन्थे। चैतको डढेलोमा सल्कन पाउँदा पण्डितजीले हवन खाडीमा चुहाउने घिउ बले झैँ ती रिठा दन्किन्थे। डगिचका पोथ्रा पनि बोल्थ्यो र आफू पनि खरानी बनेर उठ्थ्यो। अनलाइनमा खोज्दै जाँदा मस्टा गाउँपालिकाले कर उठाउने दरभाव तोक्नका लागि रिठो प्रति क्विन्टल रु 150 लेखेको पनि भेटियो। म जुन बेला त्यो दियालो बालेर उज्यालो पार्ने र जन्ती जाँदा बाटो छिचोल्ने राँको बाल्ने चलनको देखिजान्ने साक्षी बनेको थिएँ, त्यस बेला वार्सा सन्धि सङ्गठन र नेटो सङ्गठनको शीतयुद्धको समय थियो। नेटो अझै पनि प्रभुत्वशाली रहेको छ र अमेरिकी नेतृत्वको विश्व शक्ति सङ्गठन हो भन्न अतिशयोक्ति हुँदैन पनि। अमेरिकाले लिटिल बोयलाई हिरोसिमामा खसालेको दुई दशक पनि भएको थिएन। सोभियत सङ्घको नेतृत्वमा वार्सा सैन्य शक्ति सङ्गठन पनि प्रभुत्वशाली थियो। उक्त वार्सा शक्ति सङ्गठन सन् 1990 सोभियत सङ्घको विघटनसँगै शक्तिहीन भयो। औपचारिक विघटन त भएको छैन क्यारे, तर त्यसै अस्तित्व हरायो। नेटो र वार्सा दुवै सङ्गठन शक्तिशाली हुँदा कुन दिन आणविक युद्ध भइहाल्यो भने मानव समाज ध्वस्त हुन्छ भन्ने त्रासको त्यो समयलाई शीतयुद्धका नामले चिन्ने गरिन्छ। तिन ताका गाउँघरमा अहिलेको जस्तो मोटर गुड्ने बाटो बनेको थिएन। दिउँसोमा कृषिका काम धन्दा गर्नुपर्ने समय बचत गर्नुपर्ने हुनाले प्रायः रातिको समयमा जन्ती जाने चलन थियो। औँसीका चुक घोप्टिएको जस्तो अँध्यारोमा बाटो देखिने उज्यालो बनाउन सल्लाहको त्यो दियालो नै असली ऊर्जा बन्थ्यो। साहुहरू तथा एकमानो खाना पुग्नेका घरमा भने मट्टी तेलबाट बालिने लालटिन, ल्याम्प, टुकी, ढेबरी बाल्ने गरिन्थ्यो। त्यस्ता धनी परिवारका विवाह समारोहमा भने मेन्ट्रोल पेट्रोमेक्स बाल्थे। मेन्टोलको रेशमी धागोको त्यो जाली बलेपछि बल्ब आकार बनाएर अडिएको खरानी हुन्थ्यो, गोलो आकारको बल्ब जस्तै छोए फुट्थ्यो, किरा ठोकिएर प्वाल पारिदिन्थे। वर्षमा एक दुई पटक अक्कल झुक्कल बल्न पाउने ती पेट्रोम्याक्सहरू बिरलै गाउँमा मात्र हुन्थे। साँच्चै भन्ने हो भने म धेरै सानो छँदासम्म रातिमा बाटो छिचोल्न बालिएका दियालोको प्रयोग मात्र देखेको थिएँ। अलि जान्ने हुन थालेपछि तराईमा बस्न थालेकोले सानो छँदा खासै धेरै प्रयोग भोगिनँ भने, तर दियालोको प्रयोगमा अभ्यस्त आफन्तहरूका कुराकानीबाट त्यसको प्रचलन मट्टी तेलबाट घटेको पनि धेरै वर्ष भएको थिएन भन्ने बुझिरहेको हुन्थे। हुन पनि बेलायतले भारतमा उपनिवेशका रूपमा शासन गर्दा फलाम बिछाएर रेल गुडाउन थालेपछि बल्ल टिनका टिन मट्टी तेल बोकेर पहाड लग्न थालिएको हो। त्यसअघिका हजारौँ वर्षसम्म हाम्रा पुर्खाले त्यही सल्लाको दियालोका सहाराले धेरै अँध्यारोमा पनि देखिने गरी उज्यालो पारेका थिए। तराईमा सल्लो हुँदैन, पहाडका अग्ला सल्लाका रुख हिउँदमा काटेर कटकुरोका एउटा कुनामा मसिना चिरा पारेर राखिएका हुन्थे। हाम्रोतिर दाउरा थन्काउने ओत तथा छाप्रोलाई कुटमेरो भन्ने चलन छ। ठाउँअनुसार शब्द फरक पनि हुनसक्छ। सल्लाको काठ वारवार्ती छिटो छिटो बल्ने हुनाले खाना पकाउँदा प्रयोग गर्न उपयोगी हुँदैन। गिठाका दाउरा अडिलो भएर बल्ने हुनाले भान्सेका प्यारा दाउरा गिठा वा अन्य दाउरा हुन्थे। झट्टपट्ट आगो सल्काउन वा भल्काउनु परे मात्र सल्लाको दाउरो उपयोग हुन्थ्यो। खयरको दाउरा पनि चड्केर फिलिङ्ग उड्ने हुनाले राम्रो दाउरा मानिँदैन। अब त दाउराले खाना पकाउने चलन नै भेट्न मुस्किल भइसकेको छ। यस्तोमा दियालोको उजेलो पारेर गर्जो टार्ने अवस्था हराएकै अनुमान गर्छु। 9 कक्षामा पढ्दा दिवालीको पूजा गर्न भनेर पाठो लिएर भान्जे माइलबा र म पहाडतिर लागेका थियौँ। घरबाट अलि अबेला निस्किएपछि उकालो चढ्न थाल्यौँ। उकालो जङ्गल चढेर छाप नामको गाउँमा पुग्दा झमक्कै रात पर्यो। त्यसैले हामी एउटा घरमा बास माग्न पुग्यौँ। साँझमा बास माग्नेलाई बास दिने र खान सुत्न दिने गाउँको चलन थियो, धर्म मानिन्थ्यो। त्यसैले हाम्रा लागि सहजै बास मिल्यो। त्यो घरमा मट्टी तेलबाट बल्ने लालटिन टुकी केही रहेनछ, मट्टी तेल पनि थिएन क्यारे। मैले जीवनमा पहिलोपटक दियालो बालेर घरभित्र उज्यालो पार्ने चलनको साक्षी बस्ने मौका पाएको थिएँ। त्यो छाप नामको गाउँ हाम्रो तराईको गाउँबाट देखिने सबैभन्दा अग्लो चुचुरोमा बसेको गाउँ हो। मेरो हजुरआमाले तराईमा औलो नियन्त्रण गर्न डिडिटी छर्न थाल्नुभन्दा पहिला हाम्रा बाजे त्यही छाप गाउँबाट बिहानै झरेर थारूहरूसँग खेती लगाउने र साँझ फर्कनु हुन्थ्यो भन्ने सुनाउनुहुन्थ्यो। तर मेरा लागि त्यो उकालो बाटो पार गर्न 4 घन्टाभन्दा कम समयमा पार हुँदैन। अर्थात् हाम्रा पुर्खाले धेरै दुःख गरेर समाज अगाडि बढाउनु भएको उदाहरण पनि थियो हजुरआमाबाट सुनेको त्यो तथ्य। थारूहरू भने तराईमै बस्थे, सायद उनीहरूका शरीरमा मलेरिया रोगसँग जुझ्ने केही इम्युनिटी बढेको थियो होला। तर थारूहरूको जनसङ्ख्या खासै वृद्धि हुन नसकेको त्यो अवस्था मध्यनजर गर्दा केही रोग प्रतिरोध क्षमता त थियो होला, पुरै थिएन होला भन्ने अनुमान गर्छु। तराईमा भने उस समयमा पनि मट्टी तेलको प्रयोग प्रशस्तै हुन्थ्यो, ढुवानी गर्न पहाडमा भन्दा सहज भएकै हुनाले होला। गोरुगाडाहरू पनि चल्थे, त्यसमा पनि ढुवानी हुन्थ्यो। गाउँमा पेट्रोमेक्स बालेर नौटङ्की नाटक खेलिन्थ्यो, हार्मोनियम ढोल मजुरा बजाएर ती कलाकारले देखाएका लैला मजनु मानसिंह डाकु इत्यादि नाटकहरू हेरेको सम्झना ताजी छ। हिन्दी भाषाका ती पटकथाहरू पर्दाका पछाडिबाट पढेर सुनाइन्थ्यो, कलाकारले त्यो सुन्न अलि पछाडि पर्दा नगिच जान्थे र अगाडि बढेर चर्को स्वरमा लाउड स्पिकरमा डायलग बोल्थे। लैला मजनु वियोगान्त प्रेम कथा थियो, तत्कालीन समाजमा व्याप्त डाकुहरूको कथा हो, एक्सन कथावस्तु हुन्थ्यो डाकु मानसिंह, डाकु सुल्तान आदि आदि। डाकु पनि गाउँले केटीका माया जालमा परेर हिंसा त्याग्ने कथावस्तु पनि सम्झन्छु, तर उक्त नाटकको नाम के थियो अहिले सम्झन सकिरहेको छैन। छाप गाउँको त्यो घरमा दियालो धेरै बालिने भएर भित्ताहरू पनि धुवाले अलि बढी नै कालो भएका रहेछन्। हामी पाहुना बनेर बास बस्न पुगेका त्यो घरबेटीले हामीलाई मकै भुटेर खान दिएका थिए, त्यही दियालोको उज्यालोमा मकै भुटेको मकै खाएको थिए। एक वर्ष भान्जे काकाको लामी रह भन्ने बेसीको गोठमा रात बिताउन जाँदा पनि दियालोको उज्यालोमा खाना खाएको सम्झना छ। सायद त्यसबेलाको दियालोको प्रचलनले जुरेको नाम हुनुपर्छ, चितवनमा नेपालका राजाको कहिलेकाहीँ बस्न जाने दियालो बङ्गला बनाइएको थियो, सायद त्यो अझै पनि संरक्षित पनि होला। राजा महेन्द्रले बनाउन लगाएको त्यो घरमा चितवन शिकार खेल्न जाँदा राजाहरू बस्ने चलन राजा महेन्द्र, राजा वीरेन्द्र, राजा ज्ञानेन्द्रसम्म पनि चलेको गाईगुई पनि सुनिन्छ। राजा महेन्द्रको मृत्यु 2028 साल माघ 17 गते बिहान 3:45 चितवनको त्यही दियालो बङ्गला दरबारमा भएको थियो। धन्यवाद।